أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فلما اعتزلهم وما يعبدون من دون الله وهبنا له إسحاق ويعقوب وكلا جعلنا نبيا. کس سے پہلے والی آیت میں یہ بات آپ نے جان لی کہ حضرت ابراہیم نے ہجرت کی اور ہجرت کے نتیجے میں پروردگار متعال نے انہیں کیا عنایت کیا وہ اس آیت میں بیان ہو رہا ہے کہ فلما اعتزلهم وما يعبدون من دون الله, کہ جب حضرت ابراہیم نے چھوڑ دیا ان کی قوم کے لوگوں کو اور انہیں جنہیں وہ خدا کے علاوہ جھوٹے خداؤں کی جن کی عبادت کرتے تھے ان سب کو چھوڑ دیا, سب سے قطع تعلق کر لیا, سب کے مقابل میں ہجرت کی. کہ یہاں من دون اللہ جیسا کہ پہلے بھی یہ بات آئی تھی استثنائے منقطع ہیں, یعنی ایسا نہیں تھا کہ ان کی قوم اللہ کو بھی پکارتی تھی اللہ کے علاوہ دیگر کو بھی, نہ ان کی قوم خدا کو پکارتی نہیں تھی غیر خدا کو پکارتی. تو جب حضرت ابراہیم نے ان سے ہجرت کر لی تو یہاں پہ پروردگار فرما رہے وَحَبْنَا لَهُ اسحاق وَيَعْقُوب, کہ ہم نے ابراہیم کو اسحاق اور یعقوب عطا کیے. پہلا سوال اور پہلی بات یہاں پر یہ ہے کہ حضرت اسماعیل کا نام کیوں نہیں لیا؟ ایک فرزند حضرت ابراہیم کے اسماعیل تھے اور ایک اور جو فرزند تھے بی بی سارہ سے وہ اسحاق تھے, اور اسحاق کے جو بیٹے تھے وہ حضرت یعقوب تھے جو حضرت ابراہیم کے پوتے تھے. تو یہاں حضرت اسماعیل کا نام کیوں نہیں لیا, کیوں اسحاق اور یعقوب کا نام لیا؟ تین نظریے بیان کریں گے. پہلا علامہ طباطبائی صاحب نے فرمایا وہ یہ کہ جو شجرہ نبوت ہے, یہ شجرہ نبوت جو بنی اسرائیل میں چلا ہے, جو زیادہ واضح اور روشن انداز میں جن نسل میں آیا ہے, جس نسل میں آیا ہے وہ حضرت یعقوب کی نسل میں, اس وجہ سے حضرت اسحاق کا نام لیا اور ان کے بیٹے یعقوب کا نام لیا تاکہ اس جلوے کو پروردگار روشن کریں کہ یہ جو نبوت کا سلسلہ ہے یہ اس سلسلے سے چلا ہے. اور تائید کے طور پر وہ کہتے ہیں اس کے بعد والا جو آیت کا حصہ ہے وَكُلًا جَعَلْنَا نَبِيًّا, کہ ہم نے ان میں سے ہر ایک کو نبی بنائی, یہ اس چیز پر دلالت کرتا ہے ہماری اس بات پر. آگے جواد عاملی صاحب فرماتے ہیں کہ جہاں پروردگار نے حضرت اسماعیل کی بات کی وہاں ایک الگ خصوصیات ذکر کی, حضرت اسماعیل کی جداگانہ خصوصیات ہیں, اور جہاں حضرت اسحاق اور حضرت یعقوب کی بات کی وہاں جداگانہ ذکر کی. وَاذْكُرْ عِبَادَنَا إِبْرَاهِيمَ وَإِسْحَاقَ وَيَعْقُوبَ أُولِي الْأَيْدِي وَالْأَبْصَارِ, کہ یہ صاحبان ید بھی تھے, طاقت بھی رکھتے تھے, صاحبان بصیرت بھی تھے, یعنی دلوں کی آنکھ بھی ان کی روشن تھی اور ہاتھ بھی مضبوط تھے, عقل اور شعور اور برہان اور دلیل بھی خوب استعمال کرتے تھے, اور جہاں طاقت کا مظاہرہ کرنا ہوتا تو وہاں بھی خوب طاقت کا مظاہرہ کرتے. لیکن جب ذبیح اللہ کی بات آئی جو اللہ کی راہ میں قربانی دے رہا ہے تو وہاں پر حضرت اسماعیل کا ذکر کیا. انی ارا فی المنام انی اسبحک, اے اسماعیل میں نے خواب میں دیکھا ہے کہ میں تجھے ذبح کر رہا ہوں. تو انہوں نے فرمایا کہ افعل ما تؤمر, اے بابا آپ انجام دیجئے جو کچھ آپ نے دیکھا ہے, جس کا آپ کو امر کیا گیا. تو جہاں حضرت ابراہیم اسماعیل کی خصوصیتیں وہاں حضرت اسماعیل کا نام لیا, اور جہاں یہ خصوصیتیں تو وہاں حضرت اسحاق اور حضرت یعقوب کا نام لیا. تیسرا نظریہ ابن عاشور نے دیا کہ اصول کافی میں بھی ایک روایت ہے جو اس نظریے سے تائید کرتی تھی, اور وہ یہ کہ جب حضرت ابراہیم نے ہجرت کی تو ان کی اس ہجرت میں صرف بی بی سارہ نے ان کا ساتھ دیا, اور وہ بھی ان کے ساتھ انہوں نے بھی ہجرت کی اور کسی اور نے ہجرت نہیں کی, تو اس کے بدلے میں وہ نسل جو ان سے چلی پروردگار نے ان کا نام لیا, کیونکہ بی بی سارہ نے فقط قربانی دی تو اس قربانی کے نتیجے میں اس نسل سے جو بی بی سارہ سے چلی کہ اسحاق اور ان کے بعد اسحاق کے فرزند یعقوب, ان کا نام لیا گیا. وَكُلًّا جَعَلْنَا نَبِيًّا, اور ہم نے ہر ایک کو نبی قرار دیا. وَوَحَبْنَا لَهُم مِّن رَحْمَتِنَا, اور انہیں اپنی رحمت سے ہم نے عطا کیا. کہ وہ رحمت کیا ہے یہاں پر آگا جوادی عملی صاحب فرماتے تین میں سے, تین احتمال ہے, تین میں سے کوئی ایک چیز ہے. پہلی چیز ہے کہ ان سب کو امام بنایا, ان سب کو امام بنایا, کہ آیت بھی ہے وَجَعَلْنَاهُمْ أَئِمَّةً يَحْدُونَ بِأَمْرِنَا, کہ ہم نے انہیں آئمہ, کہ امام کی جمع آئمہ قرار دیا, کہ جو ہدایت کرتے تھے ہمارے امر سے. اور یہاں پر پھر ایک اور بحث بھی آگے جوادی عملی صاحب نے اس کے ساتھ فرمائی कि हम जिसे दुनिया में, जैसे आज इमाम कहते हैं किसी किसी शख्स को जो उम्मत की इमामत कर रहा है, रहबरी कर रहा है, क़यादत संभाल रहा है, वो इमाम और इस इमाम में बहुत फ़र्क है, ये वो इमाम नहीं है। इमामत जो खुदा की तरफ से अता हुई है, जैसे हज़रत इब्राहिम को अता हुई है, वज़ब तला इब्राहिम रब्बुहु बिकलिमात फातमहुन्ना क़ाल इन्नी जाइलुका लिन्नास इमामा क़ाल व मिन ज़ुर्रियती क़ाल ला यनालु अहदुज़ ज़ालिमीन, ये जो इमामत अता हुई है, जो इन तमाम मराहिल के गुजर जाने के बाद अता हुई है, कि जहाँ हज़रत इब्राहिम का सख्त तरीन इम्तहान लिया गया, और उस सख्त तरीन इम्तहान में से एक इम्तहान ये था कि अपने फ़र्जंद इस्माइल की कुर्बानी दो, उसके बाद जो परवरदिगार ने इमामत अता की है, इन्नी जाइलुका लिन्नास इमामा, ये खालिसतन फ़ेल फ़ेल खुदा है, ये परवरदिगार अता कर रहा है इमामत, ये इमामत और है। और ये जो एक शख्स उम्मत की रहबरी कर रहा है, रहनुमाई कर रहा है, उन्हें उनकी मसलहतों से आगाह कर रहा है, उन्हें बता रहा है कि अब तुम्हारी इल्मी और अमली क्या जिम्मेदारी, ये इमामत और बात है। अगर ये ये इमामत तो पहले भी हज़रत इब्राहिम के पास थी, यानी इन कुर्बानियाँ देने से पहले भी, वज़ब्तला इब्राहिम रब्बुहु बिकलिमातिन, हमने इब्राहिम का कलिमात से इम्तिहान लिया, इस इम्तिहान से पहले भी ये इमामत हज़रत इब्राहिम के पास थी, वो उम्मत के रहबर थे, रहनुमाई कर रहे थे, हिदायत कर रहे थे, उन्हें अच्छे बुरे की तमीज़ बता रहे थे, आगाह कर रहे थे, सब कुछ कर रहे थे, ये तो पहले भी था। ये जो इमामत है या हदून अभी अमरन, ये और चीज़ है, ये वो इमामत नहीं है जिसे हम आजकल अगर किसी ऐसी ज़ात को इमाम कर रहे हैं तो। दूसरी बात ये कि मेरा अहमदिना से शायद ये तीन एहतमाल अल्लामा तबातबाई ने दिए। दूसरा एहतमाल ये है कि ये रोहिल कुछ से जो मदद हुई है, तायद हुई है, वो मुराद है, यानी मेरा रहमतना रोहिल क़ुदस से जो तायद हुई है वो मुराद है इन रहमत से। वाहिना इलैम फ़िल खैरात, कि ये आयत उस इस मतलब पे दलालत करती है कि जो खैर और एक बाज़ इंसान के अफ़ाल होते हैं कि उसमें शक व तरदीद का शिकार होता है कि यहाँ पर मेरा खुदा मुझसे क्या चाहता है। मसलन मैं अभी आपके सामने गुफ्तगू कर रहा हूँ, हो सकता है कि इससे अच्छा फ़ेल हो जो मुझे करना चाहिए, या हो सकता है आप जो सुन रहे हैं बहुत सी एहतमालात दे सकते हैं, लेकिन जो फ़ेल खैर है वो उन्हें बता देना कि देखो इस हर जगह के मौके पर फ़ेल खैर की वाही कर देना, ये वो रहमत है जो परवरदिगार ने अता की। और तीसरा एहतमाल है कि उन्हें मुतलक विलायत इलाही दी अता की गई, यानी बाज़ अफराद को नबी बनाया गया, बाज़ के मकाम मानवी दुनियावी नेमतें, ये सब उसके मसादीक हैं। ये तीन एहतमाल दिए हैं। वजअलना लहुम लिसान सिद्क़िन अलिया, और हमने उन्हें लिसान सिद्क दिया। लिसान सिद्क से क्या मुराद? लिसान सिद्क यानी उनके बारे में कोई भी गलत गुफ्तगू नहीं करेगा, उनकी ऐसी ज़ात करार दिया कि जो भी उनके बारे में गुफ्तगू करेगा अच्छी गुफ्तगू करेगा। ये मजमूल बहरान में, मजमूल बयान में ये एहतमाल दिया गया कि हर शख्स उनके बारे में अच्छी निगाह रखेगा कि ये बहुत बड़े लोग थे, नबी खुदा थे और ये सब थे। और दूसरा एहतमाल ये है कि लिसान सिद्क से मुराद ये है कि उनका पूरा वजूद एक सच्चाई का अलमबरदार था, वो पूरी हकीकत जो उनकी वजूद की हकीकत थी, कि ज़बान तो एक आला है, एक टूल है जिसके ज़रिए से माफी ज़मीर इंसान अदा कर रहा है, तो ये लिसान सिद्क जो कहा गया यानी ये सिद्क थे, सच थे, ना कि सच्चे थे, ना ये खुद सच थे, ये लिसान सिद्क थे, ये दूसरी बात की गई। और ये जो अलियन कहा गया कि यहाँ आए, ये एहतमाल सही है कि खुद अलियन से मुराद ज़ात अमीरुल मोमिनीन है यहाँ पर, तो आजवादी अमीर साहब फरमाते हैं कि बईद नहीं है कि तफसीर के बुतून में से ये माना हो, यानी बतन कुरान का एक बतून में से एक माना ये हो कि यहाँ अमीरुल मोमिनीन की ज़ात मुराद, कि हमने उन्हें अली अता फरमाया, लेकिन ज़ाहिर है कुरान में देखें तो लफ्ज़ अलियन से मुराद यहाँ इसमें मुबारक अमीरुल मोमिनीन नहीं है, अगरचे वो भी इदले कुरान है, और जो कुरान की हकीकत है वही अहले बैत की हकीकत है, दोनों की हकीकत इदले और मुसावी है, लेकिन इस आयत के ज़ुहूर में अगर देखेंगे तो इस लफ्ज़ से मुराद मौला कायनात के लफ्ज़ के तौर पर नहीं लाए, अगर के अगरचे बातिन पर जाएंगे आयत के तो बईद नहीं कि ये बात बिल्कुल सही हो कि बातिन आयत यही कह रही हो। वसल्लल्लाहु अला मुहम्मदिन व आलिहि ताहिरीन।